نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب يسر ولا تعسر وتمم بالخير. أعوذ بالله من الشيطان الرجيم. يا أيها الذين آمنوا اركعوا واسجدوا وعبدوا ربكم وافعلوا الخير وافعلوا الخير لعلكم تفلحون. وَجَاهِدُوا فِي اللَّهِ حَقَّ جِهَادِهِ هُوَ اجْتَبَاكُمْ وَمَا جَعَلَ عَلَيْكُمْ فِي الدِّينِ مِنْ حَرَجٍ مِلَّةَ أَبِيكُمْ إِبْرَاهِيمَ هُوَ سَمَّاكُمُ الْمُسْلِمِينَ مِنْ قَبْلُ وَفِي هَذَا لِيَكُونَ الرَّسُولُ شَهِيدًا عَلَيْكُمْ وَتَكُونُوا شُهَدَاءَ عَلَى النَّاسِ فَأَقِيمُوا الصَّلَاةَ وَآتُوا الزَّكَاةَ وَاعْتَصِمُوا بِاللَّهِ هُوَ مَوْلَاكُمْ فَنِعْمَ الْمَوْلَى وَنِعْمَ النَّصِيرُ. سُبْحَانَ رَبِّكَ رَبِّ الْعِزَّةِ عَمَّا يَصِفُونَ وَسَلَامٌ عَلَى الْمُرْسَلِينَ وَالْحَمْدُ لِلَّهِ رَبِّ الْعَالَمِينَ. ابھی آپ کے سامنے سورۃ حج کی آخری دو آیات جو آیت نمبر 77 اور 78 رکھی. یقیناً آپ اس کی تلاوت سے ہی سمجھ گئے ہوں گے کہ ان آیات میں اللہ سبحانہ تعالی ہمیں کتنا بڑا پیغام دیتے ہیں، اور وہ پیغام کیا ہے کہ امت مسلمہ ہونے کے کیا تقاضے ہیں، اور جب کوئی قوم ان تقاضوں کو پورا نہیں کرتی تو اس کے کیا حالات ہیں. تو اسی کی روشنی میں ہمارا آج کا ٹاپک ہے ویک اپ مسلم، ویک اپ امہ. حقیقت یہ ہے کہ اگر آج ہم دنیا کے نقشے پہ دیکھیں تو مسلمان وہ خوش قسمت قوم ہے جن کے پاس اللہ کی کتاب بالکل محفوظ شکل میں موجود ہے. زبر اور زیر میں بھی تبدیلی نہیں ہوئی. ہزاروں، لاکھوں، سینکڑوں، آپ کہہ سکتے ہیں کہ سینکڑوں، ہزاروں اور لاکھوں حفاظ کرام موجود ہیں جن کے سینوں میں یہ کتاب موجود ہے. اور رمضان کی تراویوں کو دیکھ لیں تو شاید لاکھوں کی تعداد میں مسلمان تراوی میں ہر سال اس قرآن پاک کو پورا سنتے ہیں. اور قرآن پاک کو ہم مسلمان کوئی ٹائٹل دے نہ دے، غیر مسلموں نے دے دیا کہ دا موسٹلی ریڈ بک، سب سے زیادہ پڑھی جانے والی کتاب. لیکن سوچنے کی بات ہے، ڈیوائن گائیڈنس پانے والی قوم جن کے پاس میری اور آپ کی یا کسی عالم یا اسکالر کی کوئی بات سیف نہیں ہے، اللہ کی بات، کیونکہ قرآن پاک اللہ کا کلام ہے. بل ہوا کلام اللہ کہہ سکتے ہیں. اگر تھوڑا سا میں آپ کو فیل کروانے کے لیے یہ باتیں مزید کہتی جاؤں کہ مسلمانوں کو اللہ نے وہ کتاب دی جس کتاب کے اندر اللہ سبحانہ تعالیٰ نے پہلے دن سے لے کر آخری دن تک کے لوگوں کی رہنمائی کا سامان مہیا کیا. اسلام سے پہلے کے حالات کیا تھے اور قیامت کے قرب کی علامتیں، بلکہ قیامت کے آنے کے وقت کیا ہوگا، یہ سب ہماری اس کتاب میں موجود ہے. کرنا کیا تھا کہ ہم نے اس کتاب کو پڑھتے جانا تھا اور اس پہ عمل کرتے جانا تھا. اصل میں یہ کتاب تھنگس ٹو ڈو تھی، مسلمانوں کی ایک لسٹ ہے کہ تمہیں کیا کرنا ہے، ڈوز اینڈ ڈونٹس تھے، اور اس میں بہت کچھ ہے. آج ہم نے اس کو بک ٹو ریڈ بنا دیا. کہیں چند لوگ مل کے قرآن پڑھتے ہوئے دکھیں تو کیا دل میں خیال نہیں آتا کہ کسی کی ڈیتھ ہو گئی ہے اور سپارہ سپارہ پڑھ رہے؟ کسی شخص کو اس کتاب کی تلاوت کرتے دیکھے تو ذہن میں نہیں آتا کہ یہ کوئی کسی مسجد کے مولوی صاحب ہیں، یہ کوئی امام صاحب ہوں گے. کہیں اگر آپ اس کتاب کو ہاتھ میں لے کر دو لوگوں کو بات کرتے دیکھیں تو کیا یہ گمان نہیں آتا کہ یہ لگتا ہے کہ کسی بات کے بیچ میں آپ اس کتاب کی قسم کھا رہے ہیں؟ اور اگر کسی کو مسلسل سامنے پانی رکھے ہوئے اور کچھ گٹھلیاں رکھے ہوئے یا تصویر رکھے ہوئے اس قرآن کو پڑھتے دیکھیں تو خیال نہیں آتا کہ اس سسٹر پہ کوئی جادو ہو گیا، یا کسی کے لیے یہ پانی پہ پھونک رہی ہیں اور انہوں نے کسی کو پلانا ہے تاکہ وہ آسیب کے اثر سے خالی ہو جائے. اور اسی طرح سے کچھ اور کام، شادیوں پہ بیٹیوں کی رخصتی کے وقت سر پہ اس کتاب کو رکھ دیتے ہیں یہ سوچ کر کہ چلو اس کی برکت سے بس اب خیر ہی خیر ہو جائے گی. یا بہت ہوا تو شادی سے پہلے ایک ہفتہ، دس دن، एक दर्स करवा के, थोड़ी छोटा सा दर्स और लंबी सी दुआ करा के बरकत लेना चाहते हैं, और कहते हैं कि अब जल्दी से आप जाएं दर्स के बाद, क्योंकि अभी ढोलक पार्टी शुरू होने वाली है। देखिए ये सब बातें उस दर्द की बुनियाद पे हैं जो आज के दौर में उम्मत मुस्लिमा के लिए हर साहिब दर्द महसूस करता है, और अगर नहीं करता तो उसको करना चाहिए। मुसलमान कौन होता है, इस पे तो हम दिन रात बात कर रहे हैं। मैं मुसलमान हूँ, आई एम अ मुस्लिम, आई एम अ मुस्लिमा। तो हकीकत यह है कि मुस्लिम कौन है, मैं सिर्फ दोहरा देती हूँ चंद बातें। वो ऊँट जिसकी नुकेल उसके मालिक के हाथ में हो। कभी कैमल देखा होगा, आज करीब नहीं देखा तो कभी तस्वीरों में देखा होगा, जब रस्सी खींचता है मालिक तो बड़ा सा ऊँट जो मालिक से 2-3 गुना बड़ा होता है वो वहीं बैठ जाता है, और जब उसकी डोरी यूँ खींचता है तो अपनी जगह से उठ जाता है। फिर उसके आगे चारा रखता है, देखता है कितना चारा रखा है, सारा खा जाता है, क्योंकि उसको नहीं पता कि आगे से कब मिलना है, और उसके जिस्म में तकरीबन 8-10 दिन के खाने के स्टोरेज की जगह होती है। जब मालिक उसके सामने पानी रखता है तो वो पी जाता है, और जब कई कई दिन सहराओं में चलने के दौरान ना मालिक खाने को देता है ना पीने को देता है, तो वो एक बार तकाजा नहीं करता कि मुझे कुछ दो, मुझे दो, मुझे पिलाओ, और ना शिकवा। इस कैफियत को डिक्शनरी में मुस्लिम कहते हैं। ये तब एक हमारी टर्म बन चुकी है ना। हम जब ला इलाहा इल्लल्लाह पढ़ते हैं, मोहम्मद रसूलुल्लाह पढ़ते हैं, आप कहेंगे कि शुरू से पढ़ते हैं, क्योंकि हमें से कोई कन्वर्ट तो है नहीं। क्योंकि जो कन्वर्ट होते हैं ना, वो जिस वक्त पढ़ते हैं ना उस वक्त रो रहे होते हैं, हमें तो याद भी नहीं पहली दफ़ा कब पढ़ा था। हाँ, मैं पढ़ा गया था जब हम पैदा हुए थे, एक में अजान के तौर पे अशहदु अल्ला इलाहा इल्लल्लाह और एक अशहदु अन्ना मुहम्मद रसूलुल्लाह। लेकिन याद रखिए कि जब हम ला इलाहा इल्लल्लाह कहते हैं तो दूसरे लफ्ज़ों में हम इस बात का इकरार करते हैं कि हम अपने आप को अल्लाह के कानून के अंदर ला रहे हैं। इस हकमियत का नाम अल्लाह ताला की बुजुर्गी, उसकी बड़ाई और उसके इक्तदार को मानने का नाम इस्लाम है। जैसे आप यहाँ आयरलैंड में रहते हैं, क्या आयरलैंड का कोई कानून है और क्या लोग उसको मानते हैं? ऑफ कोर्स है, और ऑफ कोर्स मानते हैं। ना मानने की सज़ा भी सबको पता है, कई यूरोस टिकट होगा, सीट बेल्ट अगर ना बांधी गई तो पकड़े गए, अगर 3 की जगह 4 लोग बिठा दिए गए तो हो सकता है कि आपको इससे भी ज़्यादा सज़ा भुगतनी पड़े, है कि नहीं कानून? दुनिया का सबसे छोटा मुल्क मेरे गुमान के मुताबिक ब्रुनाई है, उसका भी कानून है। तो ये कैसे हो सकता है कि इतनी बड़ी कायनात जिस मालिक के हाथ में है, कि तबारक अल्लज़ी बियदिहि अल-मुल्क व हुवा अला कुल्ली शैइन क़दीर, उसकी बादशाही का कोई कानून ना हो, और उस कानून को तोड़ने की कोई सज़ा ना हो, और उस कानून को मानने वालों को कोई रिवॉर्ड ना मिले, ये तो जुल्म है। ट्रैवलिंग के दौरान तो अल्लाह सुबहान तआला की बड़ाई का जो एहसास होता है, शायद आप लोग जो कई दिन से इसी जगह बैठे होंगे, यानी मुराद अपने शहर में, उनको ना हो। इत्तेफाक़ की बात है, जब भी ट्रिप्स होते हैं, जैसे आज भी आपके पास हूँ, तो बीच में जहाज़ों का सफ़र है, कभी ट्रेन्स का सफ़र होता है, बसों का, गाड़ियों का, और मुसलसल जिस चीज़ से मेरी नज़र नहीं हटती ना, वो बाहर फैला हुआ आसमान और उस पर बादलों के गुच्छे, जैसे लगता है कि मोतियों की लड़ियाँ, और इसी तरह पहाड़ और सब्ज़ा, अंदर आँखें टिकती नहीं हैं। और मैं जब ख़ास तौर पर किसी दर्स के लिए जाती हूँ, और अल्लाह का शुक्र है 99% ट्रेवल्स इसीलिए होते हैं, तो उस वक्त मैं फिर चुपके से कहती हूँ, इतनी बड़ी ज़ात की बात मैं उसके बंदों को बताने जा रही हूँ जिसने इतना प्यारा आसमान बनाया, इतना प्यारा सूरज बनाया, इतनी प्यारी दुनिया बनाई। तो मैं कहती हूँ कि अल्लाह, जिस तरह तूने खूबसूरत तरीके से कायनात बनाई, मुझे भी तेरी बात अच्छे तरीके से बयान करने की तौफीक दे। हकीकत है, अल्लाह का हर काम बेहतरीन काम है। आसन, आप कभी आसमान को देखे, आज तक कभी आपको उसमें कोई दराड़ दिखी, कहीं से उसका रंग उड़ गया, क्योंकि आसमानी रंग था, और आसमानी रंग तो बहुत कच्चा रंग होता है, हम लोग तो धोते भी नहीं तो उड़ जाता है, पसीना भी आ जाए दुपट्टे पे तो उसके अंदर डब पड़ जाते हैं, कभी आसमान पे डब पड़े हुए देखे? अल्लाह ताला खुद कहते हैं कि हल तरा मिन फुतूर, क्या तुम्हें आसमान पे कोई सुराख दिखता? फ़र्जिल बसर अकर रोतनी यन कलीबिल बसरु खास यम वह हुआ हसीर, एक बार नहीं दिखा ना कोई झोल, तो दोबारा फिर जरा तनकीदी नजरों से आसमान को देखो, तुम्हारी नजर थक के वापस आ जाएगी, लेकिन तुम्हें अल्लाह के इस आसमान में कोई झोल कोई सुराख नहीं दिखेगा। जिस तरह अल्लाह की ज़ात ऐब से पाक, जिस तरह से अल्लाह ताला की कायनात ऐब से पाक, इसी तरह से अल्लाह का ये कलाम छक से पाक। और जब हम मुसलमान होते हैं तो हम मानते हैं कि अल्लाह हम तेरी बात मानेंगे। देखिए मिसाल तो अच्छी नहीं है लेकिन बात समझ बड़ी अच्छी आती है। एक औरत की जब शादी हो किसी मर्द से, जिस दिन वो निकाह के बोल बोलती है, क्या उस दिन काम ख़त्म हो जाता है? उस दिन तो बात शुरू होती है। अब अगले दिन शौहर कहे कि मेरे कपड़े इस्त्री कर दो, मेरे लिए खाना बना दो, क्योंकि ये तो नहीं मैंने कहा था। तो कहेगा कि आपने क्या सोच के हाँ की थी? असल जिम्मेदारियां तो शुरू होती हैं जिस वक्त आप कोई एग्रीमेंट साइन करते हैं। बीवी कहे कि मैंने तो नहीं ये सोच के शादी की थी कि मुझे आपकी खिदमत भी करनी पड़ेगी और मुझे आपके घर की देखभाल भी करनी पड़ेगी, आपकी खुशी का ख्याल रखना पड़ेगा। तो बीवी ना समझ है ना, मर्द का तो कसूर नहीं है। बस मुसलमान आज के दौर में इतने ही भोले और नासमझ बने हैं। ज़्यादा से ज़्यादा वो बीवी क्या करे कि हर एक दिन हर दूसरे दिन निकाह नामा खोले और उस पर लिखी हुई तहरीर को पढ़ दे। और वो जो हमारे यहाँ एक बड़ी टिप तफ तहरीर होती थी ना, ताक इतने हक मेहर के वज़ आपको फलां के साथ अपना निकाह मंजूर है और उसकी शरायत होती है, वो रोज़ उठ के पढ़ दे। आप उसको क्या कहेंगे? बेवकूफ़ी कहेंगे। मर्द के लिए खाना नहीं बना रही, उसकी ज़रूरत नहीं पूरी कर रही, उसको खुश नहीं करती और रोज़ सुबह उठ के कह देती है मैं तो आपकी बीवी हूँ, मैं तो आपकी बीवी हूँ, मैं तो आपकी बीवी हूँ। कितने दिन वो ये मजाक बर्दाश्त करेगा? कहेगा बीवी हो तो बीवी होने का हक अदा करो। दुनिया का कोई रिश्ता हो, हम ये नहीं सोचते कि सिर्फ उस रिश्ते का तकरार या उस रिश्ते की बस दिल से बात को मान लेना ही रिश्ता निभा देगा। ये दिन रात जो हम अपनी ज़िंदगी में मुश्किलों में पड़ते हैं, ये क्या कर रहे होते हैं? रिश्तों के तकाजे निभाते। माँ बनने के बाद क्या बात पूरी हो जाती है? नहीं, रातों को जागती है माँ, उसका उसकी गंदगी धोती है, उसका खाना पकाती है, उसको दूध पिलाती है, कितने मरहलों से गुजर कर फिर कहीं एक बच्चे को पालती है। तो क्या आज हम मुसलमानों ने अल्लाह की इस रहनुमाई से जो उसने हमारे लिए दी भरपूर फ़ायदा उठाया? देखिए इस्लाम और कुरान एक ही बात है। मैं पिछले पूरे नॉर्वे के ट्रिप में ये जुमला हर दर्स में शौर से बोलती रही कि कल के दौर में जैसे कोई इस्लाम कबूल करता था, या आज भी इवन गैर मुस्लिम जब आता है तो हम कहते हैं उसने इस्लाम कबूल किया, हम मुसलमान जब दीन की तरफ आते हैं तो हम कहते हैं हमने कुरान कबूल किया। जो तकाजे इस्लाम कबूल करने के बाद है ना, वही तकाजे कुरान कबूल करने के बाद है। आज हमने इस किताब को क्या समझा? मुख्तलिफ जिन भूत भगा लिए, खांसी बुखार का इलाज कर लिया, तावीज़ गले में डाल दिए, मुकदमे की कामयाबी के लिए इसको पढ़ने, नौकरी के असूल के लिए इसकी कोई एक आयत ले के तो उसको कहीं ना कहीं रख के दिया, जो मांगेंगे इस किताब से वही मिलेगा। देखिए जितना बड़ा बर्तन लेके जाते हैं ना उतनी चीज़ आती है उसमें, बांटने वाला पूरा कंटेनर लेके खड़ा है और आप लेके एक छोटा सा ग्लास गए तो आपके पास एक ग्लास पानी आएगा, और अगर डोल ले जाएंगे तो डोल आएगा, और इससे भी ज़्यादा ले जाएंगे तो इतना आएगा। कुरान जो खैर का सरचश्मा था, हम इससे जो मांगेंगे हमें वही मिलेगा। हम ज़्यादा से ज़्यादा इसे मांगते भी हैं तो शोहर की मोहब्बत मांगने के लिए एक आयत की तिलावत करते रहते हैं, और शुगर के मर्ज़ के लिए हम सूरत बनी इसराइल की आयतें पढ़ते रहते हैं, और किसी को अपने कब्ज़े में रखने के लिए कुछ पढ़ते हैं और कहते हैं देखा कुरान कितना अच्छा, देखा कुरान पढ़ाते। थोड़ी सी तो सीरत से आपकी आगही है ना कि आपका जो मक्की दौर था जो मदनी दौर था, नबी सल्लम को इस्लाम के आने से पहले लोग सादिक और अमीन कहते थे, एप्पल ऑफ द आई थे आप लोगों की, सच्चे मुखलिस, सब आपसे प्यार करते थे। लेकिन जब आपने कहा लोगों को कुल ला इलाहा इल्लल्लाह तुफ्लिहून तो लोग आपके दुश्मन हो गए। क्यों दुश्मन हुए थे आपको पता? इस वजह से आखिर मैं बात करती हूँ अभी कि जो उनके बुत टूटे थे आज हमारे भी बुत हैं। मक्का वालों ने इस्लाम की शक्ल इतनी बिगाड़ दी थी कि वो कहते खुद को मुसलमान थे, लेकिन उस इस्लाम के अंदर उन्होंने रंग बिरंगा दीन डाल दिया था। नमाज पढ़ते थे लेकिन उसकी जगह तालियां बजाते थे और विस्लिंग करते थे, हज भी करते थे लेकिन मादरजात नंगे नेकिट कपड़े उतार के साइड पे रख देते, कहते इन कपड़ों में गुनाह करते हैं, हमें इन कपड़ों में नमाज नहीं पढ़नी। और जब जाते अल्लाह के घर में तो लब्बैक अल्लाहुम्मा लब्बैक के बाद कहते, हाँ अल्लाह मैं हाजिर हूँ, तेरा कोई शरीक नहीं, मगर जिसको तू खुद अपना शरीक बनाए वो तेरा शरीक है। नाउज़ुबिल्लाह, शिर्क करते थे और नस्ल दर नस्ल चूँकि करते थे तो एहसास भी ख़त्म हो गया। जैसे आज हम मुसलमानों को एहसास भी नहीं है आज कि हम क्या गलत करते हैं। वो कहते हैं ना कि कौम के दिल से एहसास ज़िया जाता रहा। आपकी कोई चीज़ ज़ाया हो रही है ना, आपको पता कि ज़ाया हो रही है, मतलब टैप से पानी गिरता है, आपको पता ज़ाया हो रहा है और रोज़ ज़ाया हो रहा है, आप उसको ठीक करा लेंगे। और जिस दिन आप एक्सेप्ट ही कर लेंगे कि इस घर में क्या मेरा क्या चाहता है, मेरा कौन सा बिल आना है, ये तो मालिक मकान का है, तो टैप छोड़ के वहाँ रोज़ उससे भी थारी भर के गिरता रहे, आपको एहसास ही नहीं होगा। आज हम मुसलमानों का मसला क्या है कि हमें ये पता ही नहीं, कि हमें नहीं पता, यानी जिसको आप कहते हैं कि सम पीपल डोंट नो दैट दे डोंट नो, हमें कुछ भी नहीं पता, हमें हम समझते हमें सब पता है, हम अमल नहीं कर रहे लेकिन हम कहते हैं सब कर रहे हैं। क्या करते हैं, नमाज़ पढ़ते हैं। क्या दिया आपकी नमाज ने आपको? मैं आपसे पूछती हूँ, अभी देखिए 4:50 हुए, आप इससे पीछे जोहर की नमाज़ पढ़ के बैठे ना, असर तो भी नहीं पढ़ी ना। मैं आप सबसे पूछती हूँ अपने समेत, उस जोहर की नमाज ने आपको क्या दिया? क्या क्या वो एक एक्सरसाइज थी, उठक बैठक थी, दोपहर के खाने के बाद जरा अपने आप को फ्रेश फ्रेश अप किया, नमाज क्यों पढ़ी आपने और मैंने? आज कितने लोग हैं जो नमाज पढ़ते हैं और पूछते हैं इससे मिला क्या? देखिए आप यहाँ आ रहे हैं तो आपको कुछ मिलेगा ना, ग्रोसरी स्टोर में जाते हैं आपको ग्रोसरी मिलती है, आप बच्चों को पार्क में ले जाते हैं वो इंजॉय करते हैं, झूले लेते हैं, कुछ मिलता है ना। दुनिया का कोई काम बगैर मकसद के हम नहीं करते, तो ये बताइए कि नमाज जो पढ़ी उससे क्या मिला? पक्की बात है मिला, उस नमाज से सुकून मिलेगा जो सुकून से पढ़ेंगे। हम सिर्फ आदत और फ़र्ज के तौर पे पढ़ते हैं, बचपन से आदत है, ना पढ़ेंगे तो बेचैनी शुरू हो जाती है, और साथ ये पता है कि नमाज छूटी तो इस्लाम छूटा, दैट्स इट। हालांकि कुरान क्या कहता है, इन्नस सलात तन्हा अनिल फख्शाय वल मुनकर, नमाज बेहयाई और मुनकर से रोकती है। वो उम्मत जो इतने नमाजी भी हों उसमें और फिर बेहयाई और मुनकर घर का हिस्सा बन चुका हो और फिर कहें कि पता नहीं क्या गलत करते हैं, ये तो सबके घर में, ये तो आज के दौर में हो नहीं सकता कि कोई देखे ना ये करे ना ये पहने ना। क्या आज उम्मत मुस्लिमा में से मुनकर चला गया, फुखर चला गया? क्या हमारे कपड़े साफ़ सुथरे हो गए जो हमारी बेटियाँ पहनती हैं? हमारे घर साफ़ सुथरे हो गए? हमारे मर्दों की नज़रें पाक हो गई? हमारी पार्टी साफ़ हैं? हमारी शादियाँ, हमारे फंक्शन, हर खुशी क्या वाकई फुखश और मुनकर से पाक है? तो अगर पाक नहीं है तो मान लीजिए कि हमारी नमाजें बेरूह हैं। जैसे ही कि दवा आप खा रहे हैं या दे रहे हैं किसी को, फ़ायदा कोई नहीं हो रहा, तो डॉक्टर भी तो सोचता ही है ना कि आखिर क्या वजह है, कोई वजह होगी। और अक्सर आप देखते हैं कि मरीज़ कोई और चीज़ साथ ऐसी ले रहा होता है जिससे दवा का असर ख़त्म हो जाता है। ये तो आप मेरे से ज़्यादा अच्छा जानते होंगे कि जब दवा के साथ परहेज ना करें तो दवा का असर चला जाता है, दो मुख्तलिफ दवाएं खा रहे हो तो असर ख़त्म हो जाता है। आज क्या वजह है, क्या जिस उम्मत मुस्लिमा को, जिसको अल्लाह ताला ने इतनी इज्जत देनी थी, आज ठोकरों में पड़ी हुई है? बड़ा सख्त सवाल है, खुद से पूछें क्या आज मेरी कोई इज्जत है? आप कहेंगे मैं बड़ी इज्जत है, ख़ानदान वाले मेरी बड़ी इज्जत करते हैं, ससुराल वाले मुझसे बड़ा प्यार करते हैं, हो सकता है, इसमें कोई शक नहीं। इंडिविजुअली यानी फ़र्द के लेवल पे आज उम्मत मुस्लिमा की बहुत इज्जत हो सकती है, बड़े बड़े बाइज्जत लोग मौजूद हैं माशाल्लाह, लेकिन मेरा सवाल ये है, क्या एक उम्मत मुस्लिमा का फ़र्द होने के नाते आज उम्मत मुस्लिमा की इज्जत है दुनिया में? क्या लोग हमें फॉलो करते हैं? क्या लोग हमें रोल मॉडल समझते हैं? क्या लोग हमें आइडियलाइज करते हैं? क्या आज अल्लाह की नेमतें हम पे सिर्फ बरसती हैं? क्या आज दुनिया में हम अमन और के पैगंबर बने हुए? क्या आज दुनिया को इन्वेंशंस और दुनिया की रिसर्च खैर हम मुसलमान दे रहे हैं या दूसरे दे रहे हैं? क्या आज हमारी सिक्के, हमारी करेंसी सबसे बड़ी है? क्या आज हमारे कपड़े, हमारा ड्रेस कोड नॉन मुस्लिम पसंद करते हैं? क्या हमारी दाग, हमारी तरह अकीका वो करते? क्या आज हम मुसलमानों की तरह बच्चे के पैदा होते ही कान में कोई अजान देते वो? क्या आज हमारी तरह मस्जिदों में जाके वो अपने लोगों के इम्प्रेस होके, जस्ट इम्प्रेस होके, क्या वो अपनी शादियां हमारे इस्लामी निकाह के मुताबिक करते? आपको हर सवाल के जवाब में एक बड़ा सा नो दिखेगा। तो वजह क्या, एक उम्मत होने के नाते आज हम क्यों टूट गए? वो वो मोती जो नबी ने बड़े प्यार से चुने थे और एक तस्वीर बनाई थी उम्मत की, आज वो उम्मत ठोकरों में पड़ी हुई है क्योंकि मोती की गिरा खुल गई। और जब गिरा खुलती है ना, तो वो मोती कोई किधर जाके पड़े, कोई किधर गिरे, किसी को उसका एहसास ही नहीं होता। ठोकरों में आए हैं आज। जिसका दिल चाहता है हमें गाली देता है, जिसका दिल चाहता है हम पे इल्ज़ाम लगाता है। गोली कहीं चलती है कहते हैं मुसलमान ने चलाई होगी, जहाज कहीं गिरता है कहते हैं मुसलमान ने गिराया होगा, कोई बिल्डिंग गिरती है सारी दुनिया के मुसलमानों पे लोगों की नज़रें लगती है। आखिर ये किस बात की सज़ा है? ये इस बात की सज़ा है कि हमने अल्लाह के नबी की उम्मत होने का हक अदा नहीं किया। जो तर्ज़ अमल कोई कौम अल्लाह की किताब से करती है ना, अल्लाह वही उस कौम के साथ कर देता है। कैसे? जब कौम किताब को टुकड़ों में बांट देती है ना, पंच सूरा, जितने तपाक से आज हमारे यहाँ पंच सूरा पढ़ा जाता है, क्या उतने शौक से पूरा कुरान भी पढ़ा जाता है? चंद सूरतें जिसको हमने सोच लिया कि सुबह भी पढ़ देंगे, शाम पढ़ लेंगे, सूरह वाकया पढ़ेंगे तो रिस्क अच्छा हो जाएगा, चलो फ़ायदा हो गया, ख़त्म हो गई बात, और सूरह यासिन सुबह उठ के पढ़ लेंगे तो ये कुरान का दिल है, कोई मरने लगेगा तो सूरज यासीन पढ़ लेंगे, कोई फौत हो गया तो पास बैठ के सूरत बकरा पढ़ दो राहदारी के तौर पे, तो ये 114 सूरतों की ज़रूरत क्या थी? क्या बाकी सूरतें कुरान का हिस्सा नहीं? जिस तरह आज हमने कुरान को छोटे छोटे टुकड़ों में बांट दिया ना, और ये तो चले पढ़ने की बात है, अमल पे बात कर लें तो इससे भी ज़्यादा शर्मिंदगी होती है। क्या फ़तू में नू नबी बादिल किताबी व तक फ़रू नबी बात, क्या तुम किताब के बास टुकड़ों पे अमल करते और बास को छोड़ देते हो? पिछली कौमें क्यों हटाई गईं? बनी इसराइल जो माजी के मुसलमान थे, आज के यहूद कल के मुसलमान कहलाते थे, बनी इसराइल थे, उनका कसूर क्या था? अल्लाह कहते कुल्लमा जाहुम रसूलुम मिन अनफुसिहिम, जब कभी उनके पास कोई रसूल उन्हीं में से आता, साथ उस चीज़ के बीमार लाता हुआ अनफुसकुम, जिसको उनके दिल पसंद नहीं करते थे, जब किताब की कोई बात उनके मन के ऊपर बोझ डालती, उनके लाइफस्टाइल पे चोट डालती, उनकी ज़िंदगी पे उस पर चोट आती, तो फरमाते उसको ठुकरा देते, और जब कोई अच्छी चीज़ लगती तो अपनी मर्ज़ी के चल पड़ते। क्या आज हम ये कुछ नहीं कर रहे? ज़िंदगी गुजारने का तरीका तो हमने किताब से पूछना ही छोड़ दिया। ज़्यादा से ज़्यादा पूछते हैं तो फिकी बातें पूछते हैं कि नमाज में हाथ कहाँ बांधेंगे और सजदा कितना ऊँचा होगा, क्या होगा। तो याद रखिए कि आप उस इंसान को क्या कहेंगे कि जिसको डॉक्टर एक दवा लिख के दे, घर आकर उस एक प्रिस्क्रिप्शन होता है ना नुस्खा, उस नुस्खे को लेकर दवा खरीद कर उसको खाने की बजाय क्या करे, उस नुस्खे को बैठ के पढ़ता रहे। आप इमेजिन तो करें, यानी आज कुरान पाक की जो बेकदरी मुसलमानों से हो रही है वो तो गैरों से भी नहीं हो रही। गैर तो कभी कोई कुरान पढ़ते हैं, वो तो कभी कुरान की कोई धज्जियाँ उड़ाते हैं। आज हमने क्या किया? यकीन कीजिए कि आज हम कुरान के साथ जो कुछ करते हैं ना, अगर कोई ये दूसरे शख्स के साथ ऐसा करे ना, तो हम उसको हंसे, उस पर हंसे और उसको पागल करार दें। बस आपसे एक एक शख्स है, किसी हकीम के पास गया, नुस्खा लिखा के लाया, फिर घर आए, वो नुस्खा या वो जो प्रिस्क्रिप्शन है उसको लाए, उसको कपड़े में लपेटे, एक छोटी सी उसकी बत्ती बनाए और गले में बांध ले, आप क्या कहेंगे उसको? थोड़ी देर बाद उठे तो उस नुस्खे को पकड़े और एक पानी के प्याले में डाले और चूल्हे पे रख के उसको पकाना शुरू कर दे, फिर जो पानी निकले उसको घोल के पी जाए, कि आपको उस पे हंसी नहीं आएगी? तो दुनिया के सबसे बड़े हकीम, अल हकीम अल्लाह का नाम है, अशाफी अल्लाह का नाम है, उसने जो दुनिया के अमराज के लिए शिफा और रहमत का बेनज़ीर नुस्खा हमें दिया था, आज दिन रात लोग हमारी आंखों के सामने उसके साथ यही करते हैं। और दुख की बात है, ना कोई हंसता है ना कोई रोता है, किसी को पता ही नहीं है, कोई नहीं सोचता कि नुस्खा गले में लटकाने और घोल कर पीने की चीज़ नहीं होती, इसलिए होता है कि इसकी हिदायत के मुताबिक दवा इस्तेमाल की जाए। चलिए एक और मिसाल समझ लें, अगर कोई शख्स बीमार हो और मेडिसिन की कोई बुक लेकर बैठ जाए पढ़ने के लिए, पढ़ते ही जाए, मिसाल है किसी को बुखार है तो वो मेडिकल की बुक ले जिसमें बुखार की डिटेल्स हैं और उसको बैठ के पढ़े, सोचे एक बार नहीं, दो बार, चार बार, छः बार, और सोचे कि मैं इसको बार बार पढ़ूंगा ना तो मेरी बीमारी दूर हो जाएगी, आप और मैं उसको क्या करेंगे? उसको डॉक्टर पे नहीं भेजेंगे बुखार के लिए, बल्कि उसको पागलखाने भेजेंगे, इसका दिमाग ख़राब हो गया, भाई तुम बैठ के पढ़ रहे हो, पढ़े से क्या मिलेगा? तो क्या आज मुसलमान اس ذات کی کتاب جو اس نے دلوں کے امراض کے لیے شفا بنا کر بھیجی. کہ آج ہم یہ نہیں کرتے, کوئی دکھ آتا ہے تو بیٹھ کے قرآن کو پڑھنا شروع ہو جاتا ہے, اور کتنا پڑھتے ہیں اور کس طرح پڑھتے ہیں سمجھ کچھ بھی نہیں آتا. یقین کیجئے میں حیران ہو گئی, سورۃ دوحا اتنی معروف اتنی مشہور سورۃ, اور وہ اسکرین پہ کھول کے ایک جگہ کہیں دکھایا کہ سسٹرز کو آتی ہے کتنوں کے آتی کھولے, پورے ہال میں کوئی بھی نہیں بولا, اور ایک سسٹر آخر میں بولی جی سیدھا سی بات ہے ہم میں سے کسی کو اس کا ترجمہ نہیں آتا. میرے لیے دیٹ واز ڈسکوری. میرا خیال تھا کہ تیسواں پارا تو سب کو کم از کم ترجمہ لفظی نہیں تو با محاورہ تو آتا ہی ہے, لیکن جب میں نے بتایا تو مجھے فیل ہوا کہ واقعی نہیں پتا تھا لوگوں کو. اور یہ کوئی گاؤں کے لوگ نہیں ہیں کہ جو بیچارے اردو نہیں پڑھے ہوئے یا عربی نہیں پڑھی ہوئی, یا ہم جیسے پڑھے لکھے لوگوں کی کہانی ہے. تو یاد رکھیے کہ جب کوئی قوم اس طرح کے کام کرتی ہے تو اللہ تعالیٰ پھر اس سے اپنی رحمتوں کو دور کر دیتے ہیں. آج اگر ہم اپنے اوپر لے کر سوچیں, قرآن کیا ہے؟ اللہ کا خط ہے, اس نے ہماری ہدایت کے لیے بھیجا. اور اگر ہم اس کتاب کو پڑھنے کی بجائے اس کو ایسے ہی دیکھیں, آپ دیکھیں نا کہ آپ ادھر آئرلینڈ میں رہتے ہیں, مجھے تو آئرش نہیں آتی, ہو سکتا ہے کہ آپ میں سے کوئی سسٹر آئرش میں خط لکھ کے مجھے ہی دے دیں. اب میں اس خط کو پڑھوں گی کیسے؟ مجھے تو نہیں آتی. پہلے تو مجھے کسی کو ڈھونڈنا پڑے گا کہ جو اس کا ترجمہ کرے, پھر ترجمہ نہ سمجھ آئے تو میں چاہوں گی کہ میں خود بھی سیکھوں, پھر اس کے بعد جو لکھا ہے اس پہ عمل کرنے کی کوشش کروں گی نا, جو سوال انہوں نے پوچھا ہے اس کا جواب دوں گی. قرآن کیا ہے؟ اللہ کا ایک خط ہے. پہلا کورس جو ہمارا آن لائن پہ الحمدللہ کافی مشہور ہوا تھا وہ یہی تھا کہ رب کا پیغام میرے نام. آج بھی اس کی ریکارڈنگ موجود ہے شروع کے پاروں کی, کہ رب کا پیغام ہے. یا ایھا الناس, اے لوگو, یا ایھا الذین آمنوا, اے لوگو جو ایمان لائے ہو. بار بار اللہ مجھے اور آپ کو مخاطب کرتا ہے, ایڈریس کرتا ہے, اور ہمیں پتہ بھی نہیں ہوتا پڑھتے ہوئے کہ ہم نے کیا پڑھا کیا سوچا. میں آپ سے چند باتیں پوچھ سکتی ہوں, اگر آپ بھی مجھ سے پوچھیں. بے شک آج کی ظہر کی نماز جو آپ نے شاید 2 گھنٹے پہلے پڑھی ہوگی, زیادہ سے زیادہ 3 گھنٹے بھی نہیں ابھی ہوں گے, آپ نے کون کون سی صورتیں پڑھی؟ 4 رکعتیں فرض کی, 4 سنت اور 2 سنت, چلے کم از کم 4 4 8 اور 2 10 نفلوں کو نکال دیں. ہم میں سے صرف اپنے آپ سے سوچ لیجئے, دل چاہے تو ہاتھ کھڑا کر دیں, یہ صرف محاسبہ ہے, میرا حق نہیں کہ میں آپ سے جواب دہی کروں, صرف سوچ کا انداز بتا رہی ہوں کہ ابھی 2 گھنٹے سے بھی کم وقت پہلے جو نماز پڑھی میں نے, اس کی 10 رکعتوں میں میں نے کون کون سی سورت پڑھی. اس کو چھوڑ دیں کہ سمجھ آئی کہ نہیں ہے, کیا ابھی اس وقت یاد ہے کہ 10 رکعتوں میں کون سی 10 سورتیں پڑھی تھیں؟ یاد بھی نہیں رہتا, ایک ذہن چل رہا ہوتا ہے کل اللہ وعد اللہ سمد وطینی وضعی تو نہیں, 4 6 پڑھ کے چلیے, ان میں سے یاد کتنی ہیں, پڑھ رہے تھے تو ترجمہ کتنی کاتا تھا, اس کو سمجھتے کتنا تھے, کیسے اللہ سے تعلق جڑے. میں کیسے کہہ سکتی ہوں کہ میرے حالات بہت اچھے ہیں, میں نماز پڑھتی ہوں, میری نماز مجھے کیا دے رہی ہے؟ میں آپ کے ساتھ 2 گھنٹے بھی یہاں نارویجین لینگویج میں درس دے کے چلی جاؤں, باہر جا کے آپ کہیں گے ایک لفظ نہیں سمجھ آیا ان کی بات کا, تو میں کیسے توقع کروں کہ آپ میری باتوں پہ عمل بھی کریں گے؟ نہیں سمجھ آئے گا. حالانکہ دیکھیں, نارویجین ہو یا آئرش ہو یا اردو ہو یا انگلش ہو, سب انسانوں کی زبانیں ہیں. قرآن اللہ کا کلام ہے, اس کو بغیر سمجھے ہم کیسے پڑھ سکتے ہیں؟ دنیا میں تو کبھی نہیں یہ کر سکتے ہم, دنیا کی کسی چیز میں آپ یہاں سے نکلیں اور آپ کو کارک کی سائڈ پہ جانا ہے اور فرسٹ ٹائم جانا ہے, اور آپ نقشہ نکالتے ہیں کہ ذرا میں روڈ میپ نکال لوں, اور جب روڈ میپ آپ نے نکالا تو وہ نکل آیا آئرش لینگویج میں, اور آپ کو آئرش لینگویج ابھی آتی نہیں ہے, آپ نئے نئے آئے ہیں. کیا آپ اس نقشے کو گاڑی کی ونڈ اسکرین پہ چپکا کر اس کی برکت سے کارک پہنچ جائیں گے؟ نہیں پہنچیں گے, باقی باتیں آپ کو خود ہی پتہ ہے. آپ اس کو سر پہ رکھ لیں, آپ اس کا تعویذ بنائیں, اس کو آنکھوں سے لگائیں, اس کو چومیں, سب کچھ کر لیں گے, لیکن آپ کارک نہیں پہنچیں گے. ایون یقین کریں کہ آپ کو تو آئرش لینگویج میں ایگزٹ کا ترجمہ بھی نہیں آئے گا, اور ہو سکتا ہے بہت بڑا حادثہ ہو جائے, آپ جانے والی جگہ سے گھسنے کی کوشش کریں, جہاں سے نکلنا تھا وہاں سے آپ اندر آنے کی کوشش کریں. دنیا کے تو ایک ملک سے دوسرے ملک میں آتے ہی ہمیں وہاں کا ایک سائن بورڈ نہیں پڑھنا آتا. اس دن کیا ہوگا جس دن ہم اس دنیا کی سرحد سے گزر کر اگلی دنیا پہ جائیں گے؟ یہ جو دنیا میں آج ہم مسلمانوں کے ساتھ ہو رہا ہے نا, یہ آخرت کا ایک چھوٹا سا ٹریلر ہے. بڑے دکھ کے ساتھ سنیے گی یہ بات. ہم سوچتے ہیں چلو آج مسلمانوں کی دنیا تو خراب ہے, آخرت بڑی اچھی ہو جائے گی. याद रखिए, मुसलमान की सबसे पहले दुनिया अच्छी होती है जब मुसलमान किताब पे अमल करते हैं और इन आयात पे अमल करते हैं जो हमने पढ़ी, तो उस मौके पे मुसलमान की पहले दुनिया अच्छी होती है। और अल्हम्दुलिल्लाह 1,000 साल तक नबी सल्लम के दुनिया से जाने के बाद हम लोग ऐसे ही थे। साइंस, टेप, आप देखिए कि जराही, और इसके बाद आप देखिए कि जितनी पुरानी रिसर्चेस हैं साइंस की, इसके कौन थे बानी? मुसलमान थे। अल बेरूनी कौन थे? मुसलमान थे। पूरा दुनिया को आज भी आप जाके पढ़ के देखिए पुरानी किताबें जिसमें हिस्ट्री लिखी हुई है, हर सब्जेक्ट के पीछे आपको मुसलमान दिखेगा। तब हम दुनिया में भी कामयाब थे और आखिरत भी अच्छी थी। पूरी दुनिया पे हमने 1,000 साल तक हुकूमत की है। बेताज बादशाह थे मुसलमान। कोई मक्का से लेकर निकलता था, पूरे आज आप देखिए पूरे ग्लोब को अगर आप चक्कर लगाएं तो पूरी दुनिया में इस्लाम के लोग हैं। इंडोनेशिया किधर है, मलेशिया किधर है, बिल्कुल दुनिया का दूसरा हिस्सा दिखता है। और अगर आप इधर से देख लीजिए यूरोप, तो इसके इर्द गिर्द और जो इसके पास अरब कंट्रीज़ हैं। इस्लाम तो मिडल से शुरू हुआ था ना। पूरी दुनिया में आज 100 से ज़्यादा मुल्क हैं। ये कैसे बने? मुसलमानों की तरक्कियों से बने थे। लोग मुसलमानों से इतने इम्प्रेस थे कि जैसे कपड़े मुसलमान पहनते थे वैसे वो पहनना पसंद करते थे। धाक थी तो अल्लाह के यहाँ भी बड़ा मुकाम था। आज जब हमने दुनिया में काम छोड़ा, हमने हमें दुनिया की भी बेइज्जती दे दी, तो पता नहीं आखिरत में तो जाके होना क्या। देखिए आप इसको यूँ समझिए कि जैसे ये क्लासरूम है और एक बच्चा है और उसको सबक नहीं याद। इधर हम सबके सामने खड़ा होकर सुनाएगा तो भी इसको नहीं आएगा। हम 50, 60, 70 लोग जितने भी बैठे हैं, इनको पता चल जाएगा कि ये बच्चे को सबक नहीं याद। और यहाँ से उठा के इस बच्चे को अगर आप बाहर किसी बोर्ड के एग्ज़ाम में भेज दें तो वहाँ हो सकता है 2-4 हज़ार लोगों को पता चल जाएगा कि इसको सबक नहीं आता। लेकिन सच ये है कि जिसको नहीं आता दुनिया को भी पता चल जाएगा, बाहर को भी। बस समझ लें कि ये जो क्लासरूम है ना, ये हमारी दुनिया है। आज दुनिया के बंदे बंदे को पता है कि मुसलमान बेअमल लोग हैं, ये वो मुसलमान नहीं है जिनकी बातें कुरान करता है। पीछे बहुत कुछ इस पे कह चुकी हूँ, लेकिन आपका हक समझते हुए ये बातें सारी दोहराती हूँ कि आज अगर हम मुसलमान बन के जीना चाहते हैं तो फिर उसके लिए हमें इस किताब को उठाना पड़ेगा और इसके मुताबिक ज़िंदगी बसर करें। आज इस्लाम बिल्कुल और है और मुसलमान बिल्कुल और है, नो कोऑर्डिनेशन। माएँ कहती हैं, हम अपने बच्चों को कहते हैं पाकिस्तान जाओगे ये होगा, चलो तुम्हें पाकिस्तान ले जाती हूँ, यहाँ गोरे हैं तुम ये गलत काम करते हो। और जब बच्चे पाकिस्तान जाके देखते हैं कहते हैं अम्मी ये सब क्यों कर रहे हैं, तो फिर माएँ कहती हैं हमें समझ नहीं आती हम क्या करें। तो मैंने उन्हें कहा कि आपका जुमला गलत है, आप बच्चों को ये ना कहा करें कि वहाँ के लोग ऐसे हैं या वहाँ के मुसलमान ऐसे हैं और यहाँ कैसे हैं। आपने बताया कि इस्लाम ये होता है, इस्लाम तो आज भी वही है, मुसलमान वो नहीं रहे। एक शख्स ने, जब किसी मुसलमान ने कुछ लोगों को कुरान के नुस्खे बांटे थे और उनमें से एक नेवर ने कुछ दिन के बाद वो कुरान वापस कर दिए इस कमेंट के साथ कि सॉरी मुझे ये कुरान नहीं चाहिए, मुझे वो कुरान दो जिस पे तुम मुसलमान आज के दौर में अमल कर रहे हो। मैंने तो ये सारा पढ़ा, मुझे तो इसमें तुम्हारे कोई अमल की बात नहीं दिखी। समझ आई? ये गोरे हमें पढ़ रहे हैं, हमारा कुरान तो कोई एक पढ़ता होगा जिसको कोई अल्लाह नसीब में दे दे। कितने भी आप कुरान बांट लें उसमें से 10% लोग पढ़ेंगे। तो मैं और आप तो दिन रात उन लोगों के बीच में उठते बैठते खाते पीते, हमारे मामले डीलिंग्स उनके साथ हैं, तो वो क्या हमें नहीं देख रहे कि इस्लाम क्या है? आज हम सब अगर इस चीज़ को सोचें कि आज जो कुछ भी हो रहा है इसमें मेरा क्या हिस्सा है। बड़ी बातें करूँगी तो बहुत लंबा वक्त चाहिए, बड़ी बातें नहीं करनी। 100 बातों की एक बात कि हम इस कुरान को नहीं समझते। पढ़ते भी हैं, प्यार भी करते हैं, इज्जत भी करते हैं, इसको जुज़दानों में भी रखते हैं, डिसरिस्पेक्ट भी नहीं करते, लेकिन इस पढ़ते हैं तो समझ नहीं आता। चूँकि समझ नहीं आता तो हमारी ज़िंदगी एक और ज़िंदगी बनी हुई है। ये बातें कोई हंसी की नहीं है। ये अल्लाह ताला ने, अल्लाह ताला सूरह तारिक में कहते हैं वमा हुवा बिल हज़्ल। लोगों ये कुरान को खेल, और मैंने अपनी आंखों से देखा है सिस्टर जब कुरान खानी में कुरान के पारे लेके बैठी होती हैं, साथ बातें कर रही होती हैं, कोई नया आता है तो उसको भी देख रही होती हैं, फिर बीच में दूसरी के कान में भी बता देती हैं ये वही है जिसका जिक्र किया था, और आखिर में जब थोड़ा वक्त रह जाता है तो एक सफ़ा तुम पढ़ो दूसरा मैं पढ़ती हूँ, फिर अगला तुम पढ़ना तो मैं पढ़ूंगी। ये तो ऐसे ही आधा जुमला मैं बोलूँ तो आधा आप बोलें, क्या मजाक नहीं होगा? बात पीछे से चल रही होती है, अगले सफ़े पर कोई और पढ़ रहा है, सिर्फ इसलिए कि पूरा कर दो ताकि अच्छा सा खाना खाओ और घर जाओ और ख़त्म। اور جو پڑھتے ہیں وہ بھی اللہ کو پتا ہے کہ صحیح پڑھتے بھی ہیں کہ نہیں. میں اکثر سوچتی ہوں کہ ایک محفل میں بیٹھ کے جب ہم قرآن پڑھتے ہیں تو اگر اسی میں اگر ایک استاد کو بھی بلا لیں کسی عربی کو جس کی تجوید اچھی ہے اور اسے کہے کہ ہم سب کی ایک ایک دو دو آیتیں سن لو کہ ہم صحیح پڑھ بھی رہے ہیں کہ نہیں, گھر والے کا تو نقصان نہ کرے نا, جس نے کھانے بھی بنائے گھر بھی صاف کیا سب کو بلائے, بعد میں پتہ چلا کہ وہ تو غلط قرآن پڑھ کے چلی گئیں تمہاری دوستیں, ثواب ہوگا تو صحیح قرآن کا ہوگا نا, غلط کا تو نہیں ہوگا. تو لہٰذا آج کے دور میں اس کتاب کے ساتھ جڑنا اور اس کو عورت کے ہاتھ میں دینا, یہ ہے آج اس امت کی ایک نشاط ثانیہ کا راستہ. عورت کا بہت مقام ہے. دیکھیے کہ میں اور آپ فارغ لوگ ہیں, کتنا بھی کام کر لیں سچ بتائیں کہ بہت کام ہے ہمارے گھروں میں, ہر کام تو مشینیں کرتی ہیں. ایک دن صفائی کر لیں تین چار دن تک گھر گندا نہیں ہوتا, اور کیوں کھانا پینا اتنا بڑھایا کہ ہر وقت کچن گندا ہی رہے. یہ تو ایک مسلسل ٹاپک ہے, صبح ہم نے بچوں کی تربیت پہ بات کی ہے. کیا آج ہم جس انداز سے اپنی نسلوں کو پال رہے ہیں کیا یہ مجاہد پیدا ہوں گے بعد میں, یا یہ سست مزاج قومیں پیدا ہو رہی ہیں؟ ایک ہاتھ میں چپس اور ایک ہاتھ میں کوک ہے اور اپنی جگہ پہ بیٹھ کے بٹن ہلاتے رہیں گے, پھر کہیں گے ویٹ زیادہ ہو گیا. عقل سمجھ بچوں کی کم کیوں ہو جاتی ہے؟ بعض اوقات کھانا نہیں کھاتے کیونکہ وہ ایسی چیزیں کھاتے ہیں, اور ان کی ہر فرمائش پوری کرنے کو ہم تیار ہے نا ماں تمہاری, برگر نہیں کھاتے تو پیزا, پیزا نہیں کھاتے تو یہ, اور دل یہ چاہتا ہے کہ بچوں کے منہ سے بات بات میں نکلے پوری پہلے کر دیں. حالانکہ اللہ کے نبی ہمیں ایک بہت بڑا کام دے کے گئے تھے, ہمیں اس دنیا تک اس پیغام کو پہنچانا تھا, ہم نے تو اپنا مقام بھی نہیں پہچانا. اللہ کے نبی آخری نبی تھے, آپ سے پہلے ایک نبی جاتا تھا دوسرا جاتا تھا اس تک پیغام وہ پہنچا دیتا تھا, لیکن ہمیں کہا گیا کہ اب آنے والے لوگوں تک دین کا پیغام تم نے دینا ہے. کن تم خیر امت اخرجت للناس تامرون بالمعروف وتنہون عن المنکر, تم وہ بہتر قوم ہو جس کو لوگوں کے لیے پیدا کیا گیا. دیکھیے میں اور آپ اپنے لیے نہیں پیدا ہوئے, ہماری زندگی دوسروں کے لیے تھی کہ تم خوش قسمت ہو, تمہارے ہاتھ میں اللہ نے اسلام پکڑا دیا, تم غیروں تک پہنچو, ان کو چھوڑے ہم تو بھی اپنوں تک نہیں پہنچے. اللہ کے نبی میں یہ کبھی نہیں سنا تھا کہ مسلمان ہو اور نماز نہ پڑھے, مسلمان ہو اور روزہ نہ رکھے, مسلمان ہو اور شراب پیے, مسلمان ہو اور سود کھائے, یہ کبھی نہیں سنا, کبھی اس کا تصور بھی نہیں تھا. ابو جال کا کوٹ کئی کا کال کئی جگہ کوٹ کر چکی ہوں کہ اس نے کہا کہ محمد صلی اللہ علیہ وسلم مجھے یقین ہے تو سچا نبی ہے, لیکن میں اس لیے مسلمان نہیں ہوتا کہ مجھے پتہ ہے مسلمان ہونے کے بعد نماز پڑھنی پڑے گی, شراب چھوڑنی پڑے گی, زنا چھوڑنا پڑے گا, سود چھوڑنا پڑے گا, اور ابھی میں ان چیزوں کے لیے تیار نہیں ہوں. اس کی ضرورت زیادہ تھی ہم سے. ہم کہتے ہیں مسلمان بن کے یہ سب کرو پھر دیکھنا جنت میں جاؤ گے کیونکہ تم نبی کی امتی ہو. ہم کہتے ہیں نبی صلی اللہ علیہ وسلم سفارش کریں گے, پتہ چلے گا وہاں جا کے کہ وہاں جا کے شکایتیں لگ رہی ہیں. سورہ فرقان پڑھ لیجیے, 19ویں پارے کا پہلا رکوع ہے, قیامت کے دن اللہ کا نبی اللہ تعالیٰ کے سامنے شکایت لگائے گا کہ اللہ یہ ہے میری وہ قوم جس نے اس قرآن کو چھوڑ دیا تھا. کہاں چھوڑے ہم نے قرآن کو, پکڑے ہوئے ہم نے لیکن عمل میں چھٹے ہوئے, زندگی سے چھٹے ہوئے, شادی بیاہ میں چھٹا ہوا ہے, مرنا جینا مر اپنی مرضی کا, کھانا پینا مر اپنی مرضی کا, لائف سٹائل ہمارا اپنا مرضی کا. اگر زندگی میں مسلمان اور نان مسلم کا فرق نہیں ہے تو کیا مرتے ہی یہ فرق شروع ہو جائے گا کہ تم خیر سے جنت کے راستے پہ چل جاؤ اور یہ جہنم میں جائے کیونکہ یہ بیچارہ نان مسلم تھا اور تم ماشاءاللہ مسلم تھے. دنیا میں بھی دیکھیے, ایک رنگ کے پانی میں دو کپڑے ڈالیں گے دونوں پہ رنگ چڑھے گا, سیم انگریڈینٹس ہوتے ہیں تو سیم ٹیسٹ ہوتا ہے. آج ہم اپنے اوپر لگا کر دیکھیں تو کیا وہ آیت سمجھ نہیں آتی کہ وہ دُرِبَتْ عَلَیْہِمُ الذِّلَّۃُ وَالْمَسْکَنَةُ, دے ماری گی ان پر ذلت اور مسکنت, وَبَاؤُ بِغَضَبٍ مِّنَ اللَّهِ, اور وہ اللہ کی طرف سے غضب پر غضب ٹوٹے. ایک جنگ ختم نہیں ہوتی دوسری ٹوٹ پڑتی ہے. حالانکہ یہ جو آیت ہے نا سورہ بقرہ کے آیت 61, یہ ماضی کے مسلمان یعنی یہود کی طرف اشارہ تھا, آج ہم امت مسلمہ یہ بن چکے. چار باتیں اللہ نے آگے بتائی وجہ کہ ذالک بانہم کانوا یکفرون بآیات اللہ. پہلا جرم مسلمان کا یہ ہوتا ہے کہ وہ اللہ کی آیتوں کا انکار کر دیتا ہے, عمل میں نہیں لاتا, ریجیکٹ کر دیتا ہے, نہ قدری نہ شکری کرتا ہے. اور دوسری, یقتلون النبیین بغیر الحق, نبیوں کو ناحق قتل کرتے تھے, کہتے تھے یہ مولوی بہت تنگ کرتے ہیں ان کو مار دو, یہ ہمیں ستاتے رہتے ہیں, یہ ہمارے رنگ میں بھنگ ڈالتے ہیں, نہ سنو نہ عمل کرو. آج بھی امت مسلمہ کا یہی فرار ہے, قرآن سنا تو عمل کرنا پڑے گا, اور تیسرا جرم کہتا ہے ذالک بما عصوا، نافرمان ہو چکے تھے، ڈس اوبیڈینٹ تھے، اور چوتھا وکانو یا تدون، حد سے گزرے ہوئے تھے، ٹرانسگریشن تھا، یعنی گناہ کر کے بھی نہیں شرماتے تھے، کوئی جھجک نہیں آتی تھی. تو یاد رکھیے آج امت مسلمہ کو اس بات کی فکر کی ضرورت ہے، جس تیزی سے ہم اپنے اسلام سے دور جا رہے ہیں، اگر یہی چیز رہی تو دو تین نسلوں کے بعد ہماری نسلیں کون ہوں گی؟ جب کوئی قوم اپنی کتاب سے کٹتی ہے اور اپنی زبان سے کٹتی ہے تو اس قوم کی جڑ کٹ جاتی ہے. یہ تاریخ کا سبق ہے، پڑھ کے دیکھیے. آج وہ لوگ اپنی زبانیں نہیں چھوڑتے جن کے پاس کچھ بھی نہیں. میں ناروے میں دو تین سال رہی ہوں، نارویجین جو ہے وہ انگلش سے ہیٹ کرتے ہیں، نارویجین لینگویج ان کے لیے ایسے جیسے ہمارا قرآن ہے. آنے والوں کو فری کورسز کرواتے ہیں جو نیا ان کے ملک میں آتا ہے، پیسے ساتھ دیتے ہیں کہ سیکھو نارویجین، ان کے سکولوں میں نارویجین، ان کے کسی جگہ میں. میں نے کہا یہ انگلش میں کیوں نہیں لکھتے؟ جیسے عموماً زبانیں آپ کے ملک میں بھی میں نے دیکھا ہے کہ دونوں لینگویجز لکھی ہوتی ہیں. ناروے میں 90% جگہوں پہ جو سائن بورڈز ہیں، جو کھانے کی چیزیں ہیں ڈبوں پہ، صرف نارویجین ہیں. وہ کہتے ہیں ہماری زبان پڑھو. اور ان پڑھ لوگ ہیں بیچارے پاکستان سے جو آتے ہیں گاؤں سے، ان کو بیچاروں کو انگلش بھی بعض دفعہ نہیں آتی، اردو بھی نہیں آتی، وہ نارویجین سیکھ کے جا کے بولتے ہیں، کیا کریں، مجبوری ہے. کیونکہ ان زندہ قوموں کو یہ پتہ ہے کہ ہمیں اپنی زبانیں زندہ رکھنی ہے. ہماری زبان کدھر گئی؟ اب آپ سوچیں گے ہماری زبان کیا تھی. چلیں اردو پہ ذہن گیا تو اردو کتنی آتی ہے ہمارے بچوں کو، عربی کو تو ہم نے اپنا سمجھا ہی نہیں. ابھی ایک قوم ہونے کے ناطے اگر ہماری زبان اردو تھی، مانتی ہوں، تو ایک امت ہونے کے ناطے تو ہماری زبان عربی تھی نا. یہ دونوں ہی آج ہماری زندگی سے نکل گئی. تو ضرورت ہے اس بات کی کہ آج ریوائیول کیا جائے. دیکھیے یہ باتیں اس طرح کی نہیں ہیں کہ بس میں آپ کو جذباتی باتیں کر کے یہاں سے اٹھ جاؤں اور آپ سوچتے رہ جائیں کہ اب کرنا کیا. نہیں، ہم سب کو اس کتاب کو پڑھنا ہے. یہ جو میں نے ابھی شروع میں آیتیں پڑھی تھی نا، میں صرف اگر آپ کے سامنے اس کا ترجمہ رکھ دوں تو آپ اس چیز کے اندر ایک فل پیکج پائیں گے کہ امت مسلمہ کے لیے اللہ تعالیٰ کی مرضی کیا تھی. یا ایھا الذین آمنوا ارکعوا واسجدوا واعبدوا، اے لوگوں جو ایمان لائے ہو، رکوع کرو اپنے رب کے سامنے، یعنی عاجزی دکھاؤ، رکوع کرو، سجدہ کرو اور اس کی بندگی بجا لاؤ، عبادت کرو. وفل الخیرہ، اور نیکی کے کام کیا کرو. لعلکم تفلحون، تاکہ تم فلاح پاؤ. چار کاموں کا حکم ہے، یعنی جب تک کوئی نماز، روزہ، عبادت کے ذریعے اللہ سے نہیں جڑے گا تب تک یاد رکھیے وہ دنیا والوں سے بھی نہیں جڑے گا. اور پھر اس کے بعد پانچواں کام کیا کرنا ہے، وجاہدوا فی اللہ حق جہادی، اللہ کے راستے میں وہ محنت کرو جو محنت کرنے کا حق ہے. لفظ جہاد آتا ہے تو ہم فوراً اپنے کان بند کر لیتے ہیں، کیونکہ ہمارے ذہن میں لفظ جہاد کے ساتھ فوراً تلوار آتی ہے، تیر آتے ہیں. حالانکہ بہت تھوڑے لوگوں کو پتہ ہے کہ جہاد کا آغاز قلم پکڑنے سے ہوتا ہے. پہلے نفس کا جہاد ہے، شیطان سے جہاد آپ کرتے ہیں، پھر معاشرے سے جہاد کرتے ہیں. جس وقت آپ قرآن کی طرف شعوری طور پہ چل پڑتے ہیں، آپ کی زندگی کا جہاد شروع ہو جاتا ہے. سب کہیں گے یہ کدھر چلی گئی، گھر والے بھی پریشان، دوست بھی پریشان. آپ ذرا کر کے تو دیکھیے تھوڑا سا دین پہ عمل، لوگ اتنے بے چین ہوتے ہیں کہ نہ جانے آپ ان کی کیا چیز چرا کے لے گئے. اللہ کہتا نہیں، وَجَاهِدُوا فِي اللَّهِ حَقَّ جِهَادِ، کوشش تو کر رہے ہو لیکن اتنی نہیں کر رہے جتنا اللہ کا حق ہے. کر سکتے ہیں ہم اللہ کی قدر کا حق، تو لہٰذا محنت کرو. هُوَ اجْتَبَاكُمْ، اس نے تم کو چنا، اس نے سلیکٹ، چوز کرنا. اور ایک ہوتا ہے سلیکشن، بہت بڑا فرق. اجْتَبَاك چوز کے چار جوڑے تھے، آپ اس میں سے ایک چوز کر لیں، ہو سکتا ہے چاروں ہی اچھے ہوں، آپ نے بس ایک چوز کیا. سلیکشن کس کی ہوتی ہے؟ 50 بچوں میں 10 بچے سلیکٹ ہو گئے. یا اللہ کہتا ہے تمہیں سلیکٹ کیا میں نے، تم کو گری پڑی قوم نہیں ہو، تم کیوں کمپلیکس میں ہو؟ یقین کیجئے آج ہم سب کمپلیکس میں ہیں. آج ہمارے بچے وی آر سوری ٹو بی مسلم ہیں، وی آر ناٹ پراؤڈ ٹو بی مسلم. ہم اپنے اسلام کی آئیڈینٹی خود چھپاتے ہیں، اپنوں میں رہتے ہیں تو پھر کچھ اسلام کا اظہار ہو جائے تو خیر ہے، ریلیکس ہیں. کسی ڈاکٹر، کسی باہر کے بندے کے سامنے جانے کی ضرورت پڑے اوپن میں تو کہتے ہیں نہیں، ابھی ہم اپنے اسلامک حال لیے میں تو نہیں جا سکتے نا، شرمندگی جو بہت ہے. اللہ کہتے ہیں میں نے تم کو چنا. وما جعل علیکم فی الدین من حرج، اور ڈرتے کی ہو، میں نے تو تمہارے دین میں تم پر کوئی تنگی بھی نہیں رکھی. اتنا آسان دین، اتنا خوبصورت دین تمہارا. اللہ اکبر. ملت ابراہیم، تم تو ابراہیم علیہ السلام کی ملت سے تعلق رکھتے ہو. وہ ابراہیم جن کی باتیں کرتے کرتے قرآن میں 20 بار بات ہے، اس ابراہیم سے تمہارا تعلق ہے جس نے وقت اور معاشرے کے ساتھ جہاد کیا تھا، جس نے وقت کے خلاف چلنے کو اپنی زندگی کا مشن بنایا، فرمایا ہوا سماکم المسلمین۔ ایک اور روگ ہے جو آج کے دور میں امت کو لگا ہوا ہے، فرقہ واریت کا روگ۔ اللہ کہتے تمہارا نام مسلمان ہے، من قبل وفی حاضہ، امت محمدیہ میں بھی تمہارا نام مسلم ہے اور پچھلے نبیوں کے دور میں بھی تم سب مسلمان تھے۔ آج ہمارا نام کیا؟ سنی اور حنفی، مالکی، شافعی، دیوبندی، بریلوی۔ بھئی یہ کہاں سے نام آ گئے؟ اللہ کہتا ہے میں نے تمہارا نام مسلمان رکھا تھا۔ آج تسلی نہیں ہوتی جب کسی کو کوئی کہہ دے کہ آپ کا کیا مسئلہ، کہ آپ کہتے ہیں مسلمان، اچھا اس کے بعد پھر مسلمان، کہتے نہیں کچھ تو اور ہوگا، یہ کیسے ہو سکتا ہے کہ ہمارا کوئی مسلک نہ ہو؟ تو اللہ کہتا ہے تم نے یہ مختلف قوموں میں جو بانٹا خود کو، اس کی وجہ سے آج امت ٹوٹ گئی۔ کیا مسلمان نام پیارا نہیں جو اللہ نے رکھا ہے؟ دیکھیے کسی بڑے نے آپ کے بچے کا کوئی نام رکھا اور وہ پھر آپ کو اچھا بھی لگے، تو آپ کبھی اس بچے کا نام بدلتے ہیں؟ آپ کہتے ہیں نہیں یہ ابا نے رکھا تھا۔ تو بڑے کے نام رکھے کی عزت رکھتے ہیں نا۔ اللہ نے یہ ہمیں نام دیا تھا مسلمان، لیکن ہمیں آج یہ نام بھی اتنا پسند نہ ہوا۔ پھر فرمایا کہ لیکون الرسول شہید علیکم، یہ بڑی دل سوزی کی بات ہے، تاکہ رسول تم پر گواہ بنے۔ نبی صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ نے گواہ بنا کر بھیجا تھا، 23 سال تک انہوں نے اپنی ہر ممکن کوشش کی، ایڑی چوٹی کا زور لگا دیا۔ پہلے 13 سال مکہ میں لوگوں کو اللہ کی دعوت دی، اللہ کی طرف بلایا، دین سکھایا، کبھی طائف چلنا پڑا تو چل کے بھی گئے، کبھی مکہ کی گلیوں میں اور کبھی اس کے بازاروں میں اور کبھی باہر، کبھی کعبہ میں اور کبھی صفہ پہاڑ پر، کبھی مروہ پہ، کبھی آج میں اپنی زندگی دیکھوں اور اللہ کے نبی کی زندگی دیکھوں۔ کیا آج ہماری زندگی کا یہ مقصد ہے کہ لوگوں کو اللہ کی طرف بلائیں؟ ہم تو کھانے پینے اور اپنی ذات سے اٹھ کے جینے کو تو ہم نے انجوائے ہی نہیں کیا۔ اور اس کے بعد پھر 10 سال مدینہ میں، کبھی کسی محاذ پہ، کبھی کسی جنگ میں، کبھی کہیں، اتنی مشقت والی زندگی تھی ہمارے رسول کی، کیا مشکل تھی ان کو۔ مزے سے تسبیح لیتے، ٹوپی لیتے، مسجد میں بیٹھ کے اللہ اللہ کرتے رہتے۔ اللہ کے نبی نے اپنی ہر ممکن کوشش کی اس دین کو ہمارے تک پہنچانے کی۔ اب ہمارا کیا کام ہے؟ وَتَكُونُ شُهَدَاءَ عَلَى النَّاسِ، اب بس اس پہ سوچئے گا، جو کام اللہ کے نبی نے کیا تھا وہی کام امت مسلمہ کو سونپ کے گئے تھے۔ حجت الوداع کا میسیج پڑھ لیجئے کہ لوگوں جن کو میسیج پہنچ گیا وہ دوسروں تک پہنچائیں۔ میری اور آپ کی زندگی کا مقصد یہ ہے کہ ہم دوسروں کو اللہ سے جوڑیں، اور اگر خود ہی نہیں جوڑیں، دوسروں کو اسلام سے جوڑیں اور ہم خود ہی اسلام سے نہیں جوڑیں، دوسروں کو کتاب سے جوڑیں اور ہم خود ہی نہیں جڑے کتاب سے، تو بتائیے یہ کام کیسے ہوگا؟ یہ آج جتنی امت مسلمہ پہ تکلیفیں آ رہی ہیں نا، یہ اس کام کو چھوڑنے کی سزا ہے۔ اسی لیے آج ہمیں ہر طرف سے مار پڑتی ہے۔ اللہ تعالیٰ کہتے ہیں اپنے آپ کو ریوائز کرو، اس مقصد کو اپنی زندگی میں جگہ دو۔ دیکھیے کہ گندگی تو لوگ ہمیشہ ہی ڈالتے ہیں، لیکن اگر جو کلیننگ کمپنی ہے وہ کام کرنا چھوڑ دے، ہڑتال کر دے، تو سارے شہر کی سڑکیں گندی ہو جائیں گی نا۔ گندگی لوگ ہمیشہ سے ڈالتے تھے، فساد ہمیشہ سے ہے۔ آج کے دور میں مسلمانوں نے کلیننگ کا کام چھوڑ دیا۔ برائی دیکھتے ہیں لیکن گونگے شیطان بنتے۔ دوسروں کو چھوڑ دیں، ہم تو اپنے بچوں کو نہیں روک سکتے، ہم تو اپنے گھر والوں اور دوستوں کو نہیں روک سکتے، نقصان کیا ہوا کہ چاروں طرف گندگی ہو گئی۔ تو اللہ تعالیٰ کہتے ہیں کہ تم اپنے اس کام کو پہچانو، فاقیم الصلاۃ۔ اب آخر میں 4 باتیں بتا دیں کہ اگر تم چاہتے ہو کیا کرو۔ پہلی بات یہ، شہادت حق کی گواہی کو اپنی زندگی کا مقصد سمجھو، پھر نماز قائم کرو۔ پڑھنی نہیں ہے، ابھی عصر کی اذان ہوئی ہے نا، آپ نماز پڑھیں گے نا تو اس میں کوشش کیجئے گا، خود سے پوچھیں کتنا حصہ نماز کا آتا ہے، کیا پڑھ رہی ہوں، کیا بول رہی ہوں۔ پھر گھر جا کے رات کو بیٹھ کے سوچیں، کل پرسوں کسی سسٹر سے کہیں بھی بات ہو رہی تھی، یاد نہیں رہتا اور ضرورت بھی نہیں ہوتی، تو کہنے لگی کہ آپ کو پتہ ہے کہ مجھے کس چیز نے کتاب سے جوڑا؟ میں نے کہا کس سے؟ کہتی ایک دفعہ ہمارے گھر کچھ نان مسلم آئے ہوئے تھے، تو میرے ہسبینڈ بھی تھے، تو قرآن کی کوئی بات ہو گئی، تو میرے ہسبینڈ نے کہہ دیا جی ہم قرآن صرف پڑھتے ہیں، ہم سمجھتے نہیں۔ تو کہتی کہ وہ جو لوگ سن رہے تھے ان کو بڑی حیرت ہوئی، آئرش تھے کوئی، کہ میں نے اپنے ہسبینڈ سے کہا کہ آپ نے ایسا کیوں کہا، تو انہوں نے کہا سچ تو ہے، ہم قرآن پڑھتے ہیں ہم سمجھتے نہیں۔ کہتی اس دن رات کو میرے دل میں یہ خیال آیا کہ وہ لوگ ہمارے بارے میں کیا سوچتے ہوں گے، تو میں نے اس دن سوچا کہ مجھے قرآن سیکھنا ہے، تاکہ کل میں نہ یہ کہہ سکوں کہ مجھے قرآن تو پڑھتی ہوں لیکن سمجھ نہیں آتا۔ تو شاید آج کا دن ہمارے لیے بھی یہی ہو۔ صرف اگر آج کی اس گفتگو میں آپ یہ سوچ لینا کہ آج پانی جس طرح گھر گھر میں پہنچاتی ہے نا حکومت، بجلی پہنچاتی ہے، گیس پہنچاتی ہے، اس طرح ہم مسلمانوں کو اس قرآن اور اسلام کو پہنچانا ہے، پھر بچیں گے۔ اقیم الصلاۃ، وآتوا الزکاۃ، نمازیں پڑھو، اللہ کے راستے میں مال دو. آج ہم ہر چیز پہ مال لگانے کو تیار ہیں، نہیں لگانے کو تو ہم اللہ کے دین پہ نہیں. جو بچی کھچی ریزگاری چندہ ہوتا ہے وہ جا کے چندہ باکس میں ڈال آتے ہیں، کوائنز، چھوٹے نوٹ، پرس ہلکا کرو. ٹوٹی پوٹی چیزیں اپنے گھر کی ہم کہتے ہیں بھیج دو دین کے نام پہ. اللہ کہتے ہیں تم اپنے دل کی خوشی سے اللہ کے راستے میں دو. وا تسیمو باللہ، اللہ کو محکم پکڑ لو. ایسے لگتا ہے کہ اللہ کی ذات ہے کوئی اور جا کے اندر اس کو لپٹ جاتا ہے. تمہاری زندگی میں اللہ کی ذات اتنی اہم بن جائے، کبھی کسی کے لیے اس کو ناراض نہ کرو. کیونکہ ہوا مولاکم، وہ تمہارا دوست ہے، مولا ہے، تمہیں دیتا ہے. فنعم المولا ونعم النصیر، بہت پیارا دینے والا، بہت پیارا مددگار. اس کو چھوڑ کے کہاں جاؤ گے؟ دنیا میں ایک جاب چھٹتی ہے اسے اچھی مل جائے گی، ایک امپلائی جاتا ہے دوسرا اس سے اچھا آئے گا. تم بتاؤ تم اس رب کو چھوڑو گے تو کدھر جاؤ گے؟ تو یہی آج کا ہمارا میسج تھا کہ اگر ہم واقعی چاہتے ہیں کہ ہم اپنے آپ کو جگائیں تو پھر جاگو اور جگاؤ، سنو اور سناؤ. آج کے لیے اتنا کافی ہے. جزاک اللہ خیر. سبحانک اللہم و بحمدک، اشہد ان لا الہ الا انت، استغفرک و اتوب الیک. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.